यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। भोटेको सीमा बाढ़ी गएको आज 15 दिनसम्म पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एउटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4077 जना सम्पर्कविहीन रहेको गृह मन्त्रालयले जनाएको छ। फेला परेका शव मध्ये 533 पुरूष, 333 महिला र 502 शव आंशिक अंग सहितको रहेका रे लिंग पहिचान गर्न नसकिएको अवस्था छ। भेटिएका शव मध्ये हालसम्म 102 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। विदेशी नागरिकतर्फ 269 पुरूष र 329 महिलाका आफन्तले आफ्ना आफन्त बेपत्ता भएको जानकारी गराएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शव मध्ये 1147 शव सुरक्षित रूपमा जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ीपछि हालसम्म 9254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको गृह मन्त्रालयले जनाएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म 1286 मृतक तथा मृतकका आफन्त 1412 गरी 2698 जनाको डीएनए नमूना संकलन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। बाढ़ीमा परि घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचार भएका 81 घाइते मध्ये 57 जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल छेडाईले उपचारका लागि ल्याइएका 18 जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभएको छ। 3 जनालाई आईसीयू र 2 जनालाई हाई केयरमा राखिएको उहाँले बताउनुभयो। 4 जनालाई भने अन्य अस्पतालमा उपचारका लागि रेफर गरिएको प्रवक्ता डाक्टर छेडाईले बताउनुभयो। अस्पतालमा ल्याइएका 1 घाइतेको भने उपचारका क्रममा मृत्यु भएको छ। प्रधानमन्त्री बागेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसका अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने आश्वासन दिनुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले एक विज्ञप्ति जारी गर्नुभई जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको स्पष्ट पार्नु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्योस् भन्ने कामना गर्नुहुँदै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर हुनुपर्नेमा जोड़ दिनुभएको छ। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जेएनजी शहीद परिवार कल्याणकारी समाजले हिजो आयोजना गरेको कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैलाई अनुरोध पनि गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा हिजो रेडियो नेपालसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढ़िरहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालन ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाषिएर भदौ 14 गतेदेखि अवरूद्ध भएको सड़क सञ्चालन गराउन त्यहाँ निरन्तर प्रयास जारी छ। हालसम्म ट्र्याक छिचोलेर भासिएको ठाउँभन्दा कुनापट्टिबाट सड़क चौड़ा गरिएको अवस्था छ। यही गतिमा काम निरन्तर जारी राख्न सकिए अबको 10 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्ट्याण्ट फिल्ड अफिसर अशोक देवकोटाले जानकारी दिनुभयो। कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले तत्काल सड़क सञ्चालनमा ल्याउन भने कठिनाई रहेको उहाँले बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिन अवरूद्ध भएको साँफे मार्तडी सड़क हिजोदेखि पुनः सञ्चालनमा आएको छ। त्यसै गरी पहिरोले 3 दिनदेखि नै अवरूद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग हिजोदेखि एकातर्फी रूपमा सञ्चालनमा आएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशनको मिति सारिएको छ। आगामी असोज 3 गतेदेखि शुरू हुने गरी कांग्रेसले नयाँ निर्वाचन कार्यक्रम ल्याएको छ। कांग्रेसले भदौ 24 गतेदेखि शुरू गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण पर सार्नु परेको जनाएको छ। कांग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले वडा अधिवेशन असोजको 3 र 4 गते गर्न लागि जानकारी दिनुभयो। 7 गते गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्ने 10 गते असोजमा प्रदेशसभाको क्षेत्रीय अधिवेशन प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले ल्याएको छ। केन्द्रीय महाधिवेशन असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा तय गरिएको छ। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी पहिरो र कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुरचौड़ीमा पहिरो खस्दा 5 वटा घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेको हाम्रा समाचारदाताले जनाएका छन्। त्यसै गरी सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीका बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर उद्धार राहत र पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वड़ा मार्फत नै वितरण गर्नुपर्ने बताउनुभयो। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएकाले तत्काल पीड़ितलाई राहत र भरोसा सरकारले दिनुपर्ने बताउनुभयो। अर्थमन्त्री डा स्वर्णी मुआग्लेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा हिजो राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन एवं विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चातको द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थपरक विवरण र तथ्याङ्क ल्याउन निर्देश गर्नुभयो। भदौ 10 नेपाल र चीनमा आएको घातक बाढ़ी निम्त्याउने हिमाली क्षेत्रको हिमनदी भत्कनु अघिको अवस्थामा असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एउटा विश्लेषणले देखाएको छ। विपदपछिको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरीले सक्रियता देखाएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार भदौ 10 देखि 23 गतेसम्म 56 करोड़ बढ़ी राजस्व संकलन भएको छ। मुस्ताङमा गैराती भूकम्पको धक्का महसुस गरिएको छ। उक्त भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। आज भाद्र 24 गते नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती। विक्रम सम्बत 1971 भदौ 24 गते जन्मनुभएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस र कांग्रेसका भातृ संगठनहरूले देशभर विभिन्न कार्यक्रम गर्ने जनाएका छन्। र पर्वतस्थित मोदी खोलाको शाखा खोला किमरूङ खोलामा पहिरो खसेर खोला थुनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अर्को सूचना जारी नहुँदासम्म कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँ पुल बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ। साथै मोदी नदीको करिडोरमा आवागमन नगर्न पनि सूचित गरिएको छ। उक्त सूचनापछि तल्लो तटीय क्षेत्रका विभिन्न बस्तीहरू स्थानान्तरणको प्रक्रिया अगाडि बढ़ाइएको विभिन्न जिल्लाले जनाएका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।